नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल फागुन महिनाको 23 गते शुक्रबार, फागुन शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार मार्च 7 तारीक सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। हिजो पाँचवटा अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन्। गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ यसै समाचारलाई स्थान दिएको छ। सरकारलाई संघीय संसदमा विचाराधीन पाँच अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै प्रतिस्थापन विधेयकको बाटो खुलेको हो। संसद अधिवेशनको पहिलो दिन माघ 18 गते दुवै सदनमा पेश भएका छ मध्ये पाँच अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन्। प्रतिनिधि सभाबाट बुधबार स्वीकृत अध्यादेश माथिल्लो सदनले हिजो बहुमतले स्वीकृत गरेको हो। संवैधानिक व्यवस्था अनुसारको अबको 26 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित र प्रमाणीकरण समेत भइसक्नु पर्नेछ। संसदमा पेश भएको 60 दिनभित्र प्रतिस्थापन प्रक्रिया पूरा नभए अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था छ। माथिल्लो सदनको अंक गणित र राजनैतिक सहमति नभएपछि भूमि सम्बन्धी अध्यादेश स्वीकृत हुन बाँकी छ। अध्यादेश दुवै सदनबाट स्वीकृत गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। किन झन्झन खस्किँदै कर्णालीको शिक्षा शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। कर्णाली प्रदेशमा 3026 सामुदायिक विद्यालय छन्। तीमध्ये करिब 1200 विद्यालयमा एउटा पनि शिक्षकको दरबन्दी छैन। दरबन्दी विहीन विद्यालय राहत, स्थानीय स्रोत र निजी स्रोतका शिक्षकबाट सञ्चालित छन्, अर्थात न शिक्षक दरबन्दी न त समयमा पाठ्य पुस्तक। यसैकारण कर्णालीको शैक्षिक अवस्था खस्कदो छ। विद्यालय भवन र कक्षा कोठाको कमजोर भौतिक संरचना, गरीबी र विद्यालय व्यवस्थापन समितिमा हुने राजनीतिले शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पुर्याएकै छन्। दुई हजार अस्सीको माध्यमिक शिक्षा परीक्षा एसईईमा कर्णाली प्रदेशबाट 35,061 परीक्षार्थी सहभागी भए। 14,677 जना मात्रै उत्तीर्ण भए, जुन 41.85% मात्रै हो, जबकि देशभर 52% विद्यार्थी उत्तीर्ण भएका थिए। राष्ट्रिय तथ्याङ्कसँग तुलना गर्दा कर्णालीको एसईई नतिजा निकै कमजोर देखियो। परीक्षामा सहभागिता जनाएका 730 मध्ये 46 विद्यालयको नतिजा त शून्य नै भयो। सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका अधिकांश विद्यार्थीले पनि राम्रो अंक ल्याउन सकेनन्। 496 जनाले 2.01 दुई दशमलव 40 जीपीए मात्रै ल्याए। 5,358 जनाले 2.41 2.80 जीपीए, 6,154 जनाले 2.81 3.20 जीपीए ल्याए। त्यसै गरी 2,267 जनाले 3.21 3.6 जीपीए र 402 जनाले 3.61 4 जीपीएसम्म ल्याएका थिए। राम्रो नतिजा ल्याउने अधिकांश विद्यार्थी निजी र सार्वजनिक गुठी विद्यालयका हुन्। सुर्खेतमा सञ्चालित एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेत संस्थागत विद्यालयले सामुदायिक विद्यालयको तुलनामा राम्रो नतिजा ल्याएको बताउनुहुन्छ। किन झन्झन खस्किँदै कर्णालीको शिक्षा, न शिक्षक न समयमा पाठ्य पुस्तक, अन्नपूर्णको मुख्य समाचार हो यो। एमडीएमएस खरिदमा 23,20,00,000 भ्रष्टाचार ठहर। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष द्वय दिगम्बर झा र पुरूषोत्तम प्रसाद खनाललाई कैद सजाय, नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएसको परामर्श सेवा खरिद भ्रष्टाचार मुद्दामा नेपाल दूरसंचार प्राधिकरणका दुई पूर्व अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम प्रसाद खनाल दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेक नारायण कुवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको हिजोको संयुक्त इजलासले झा र खनाललाई दोषी ठहर गर्नुका साथै मलेसियाको न्यूमेरा कम्पनी र ग्रुप चेयरमेन मोहद नूर अमीन बिनी मोहद नूर खानलाई मतियार ठहर गरेको हो। यद्यपि तीनै जनालाई एक एक वर्ष कैद फैसला भएको छ, तर उच्च ओहदामा रहेकाले झा र खनाललाई थप एक एक महिना पनि कैद थपिएको छ। एमडीएमएस खरिदमा 23,20,00,000 भ्रष्टाचार ठहर। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष द्वय दिगम्बर झा र पुरूषोत्तम प्रसाद खनाललाई कैद सजाय, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। यसै गरी नयाँ पत्रिकाले नै सब जलाउने मेसिन खरिदमा पनि अनियमितता शीर्षकमा अर्को समाचार अग्रपृष्ठमा छापेको छ। पशुपति क्षेत्र विकास कोषले सब जलाउन खरिद गरेको मेसिन फर्नेसमा समेत कमिशनको विवाद भएको छ। चारवटा मेसिन खरिदका लागि कोषले 2080 असोजमा म्याप इन्टरप्रेनर्स प्रालीसँग सम्झौता गरेको थियो, जस अनुसार 5,65,54,790 रूपियाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए, तर ठेकेदार कोषका पदाधिकारी तथा कर्मचारी बीच कमिशनको कुरा नमिलेपछि ती मेसिनको भुक्तानी भएको छैन। ठेकेदारले मेसिनको आवधिक मरमत पनि गरेको छैन, उल्टै मेसिन बन्द गर्ने ठेकेदारको चेतावनी छ। सब जलाउने मेसिन खरिदमा पनि अनियमितता, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। अजब नेपाल गजब चाल आफ्नो काठ कुहिन्छ विदेशबाट भित्रिन्छ शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। नेपालमा वन क्षेत्र बढ़दै गएको छ। नेपालमा अहिले 46.08% भूभागमा वन क्षेत्र फैलिएको छ। वन मन्त्रालय मार्फतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार सन् 2019 तुलनामा वन क्षेत्र 0.75% बढ़ेको हो। वन क्षेत्र बढ़ेको अवस्थामा काठ उत्पादन पनि बढ़ेर निर्यात गर्नुपर्ने र आयात घट्नुपर्ने हो, तर स्थिति उल्टो छ। काठको आयात घटेको छैन, उल्टै बढ़ेको छ। जसरी वन क्षेत्र बढ़दै गएको छ, त्यही अनुपातमा कृषि क्षेत्र घट्दै गएको छ। सन् 2024 डिसेम्बरमा केन्द्रले प्रकाशित गरेको विस्तृत अध्ययन प्रतिवेदनमा नेपालमा कृषि क्षेत्र घट्दै गएको र वन तथा बुट्यान क्षेत्र बढ़दै गएको उल्लेख छ। केन्द्रका महानिर्देशक डाक्टर राजेन्द्र केसीले अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै नेपालमा अहिले 46.08% भूभागमा वन तथा बुट्यान छ, कृषि क्षेत्र भने 22.59% खुम्चिएको उहाँले बताउनुभयो। प्रतिवेदनमा नेपालमा कृषि क्षेत्र 1.7% घट्दै गएको उल्लेख छ। अजब नेपाल गजब चाल आफ्नो काठ कुहिन्छ विदेशबाट भित्रिन्छ नागरिकको मुख्य खबर हो यो। मन्त्री परिषदको निर्णय अनुसार फेरि सोधियो कुलमानलाई स्पष्टीकरण शीर्षकमा कारोबारले मुख्य खबर प्रकाशित गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयका सचिव सुरेश आचार्यले हस्ताक्षर गर्नुभएको पत्रमा 3 दिन अर्थात 72 घण्टाभित्र सफाई पेश गर्नुपर्ने उल्लेख छ। कुलमानलाई पत्रमा 4 बुदा मार्फत स्पष्टीकरण सोधिएको छ। पहिलो मन्त्रालय र कुलमान बीच 5 माघमा भएको कार्य सम्पादन सम्झौता अनुसार आर्थिक वर्ष 2080-81 कार्य सम्पादन प्रतिवेदन समयभित्र पेश नगरेको उल्लेख छ। सम्झौताको दफा 9.5% हरेक आर्थिक वर्ष समाप्त भएको अधिकतम दुई महिनाभित्र कार्य सम्पादन मूल्याङ्कनका लागि मन्त्रालयमा अनिवार्य पेश गर्नुपर्ने व्यवस्था रहेको छ। सम्झौताको शर्त उल्लंघन गर्नुभएको कारण सम्झौताको दफा 10.3 अवस्था उत्पन्न भएकोले सोही दफा बमोजिम तपाईसँगको सम्झौता अन्त्य गरी तपाईको नियुक्ति रद्द किन नगर्ने कुलमानलाई प्रश्न सोधिएको छ। सम्झौताको दफा 10.3 कार्य सम्पादनलाई मूल्याङ्कन गर्दा 50% भन्दा कम अंक प्राप्त हुन आएमा सेवाबाट हटाउन सक्ने व्यवस्था रहेको छ। कुलमानले 25 कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको थियो। प्रतिवेदन मूल्याङ्कन योग्य नै नभएको भन्दै मन्त्रालयले अंक दिएको छैन। कुलमानले आयोजना स्थलबाट प्रतिवेदन आउन ढिलाइ भएको, त्यही समयमा देशमा बाढ़ी पहिरो जाँदा विद्युत सुचारू गर्न खट्नु परेका कारण प्रतिवेदन बुझाउन ढिलाइ भएको बताउँदै आउनु भएको छ। त्यस्तै अधिकार पत्र पूर्णाधिकार बिना नै पछिल्ला 2 भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग द्विपक्षीय विद्युत विनिमय समितिको बैठक मार्फत तय भएको सहमति पत्रमा हस्ताक्षर गरेको आरोप लगाइएको छ। त्यस्तै तेस्रो बुदामा डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत भएको विद्युत खपतको बक्यौता उठाउने विषयसँग सम्बन्धित रहेको छ भने बुदा चौथोमा नेपाल विद्युत प्राधिकरण ऐन 2041 बमोजिम कार्यकारी निर्देशकले पालना गर्नुपर्ने आफ्नो काम र कर्तव्य पालना नगरेकोले तपाईलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको छ। मन्त्री परिषदको निर्णय अनुसार फेरि सोधियो कुलमानलाई स्पष्टीकरण। कारोबारको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रशासकीय अधिकृत प्रकरण मन्त्रालय र महानगरका आफ्नै अडान शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। एउटा कर्मचारीको विषयलाई लिएर संघीय सरकार र काठमाडौँ महानगरपालिका यतिखेर आम्ने सामने भएका छन्। एउटा कर्मचारीको निरन्तरता वा सरूवाको विषय संघीय सरकार र महानगरपालिकाका लागि जुगाको लड़ाई जस्तै बनेको छ। काठमाडौँ महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुनागाईलाई नै निरन्तरता दिने अडानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ भने उहाँलाई कुनै अवस्थामा पनि हाजिर हुन नदिने अडानमा महानगरपालिका नेतृत्व रहेको छ। गुनागाईलाई नै निरन्तरता दिन मन्त्रालयले बुधबार महानगरपालिकालाई पत्राचार गरेको छ भने उहाँलाई हाजिर नगराउने अडानसहित महानगरपालिकाले हिजो मन्त्रालयलाई जवाफी पत्राचार गरेको हो। प्रशासकीय अधिकृत प्रकरण मन्त्रालय र महानगरका आफ्नै अडान गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। बराह सहकारीको पौने 11 अर्ब ठगी गर्ने शिव कुमारकै अभिमत, सहकारीले काठमाडौँमा पनि ठग्यो 2 अर्ब। नयाँ पत्रिकाले यो समाचारलाई नयाँ पत्रिकाले अग्रपृष्ठमा प्रकाशित गरेको छ। धरानस्थित बराह बचत तथा ऋण सहकारीको 10.73 करोड़ 43 लाख ठगीका मुख्य अभियुक्त शिवकुमार लामिछाने विश्वकर्माले काठमाडौँमा पनि अर्को सहकारी चलाएर 2 अर्ब भन्दा बढ़ी ठगेको भेटिएको छ। बराह सहकारी अपचलन मुद्दामा 8 पूर्वपक्षका लागि कारागार चलान उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। बराह ग्रुप अन्तर्गत संचालित बराह बचत तथा ऋण सहकारीको 10.73 करोड़ अपचलन मुद्दामा पक्राउ परेका 11 8 पूर्वपक्षका लागि कारागार चलान भएका छन्। बराह सहकारीको पौने 11 अर्ब ठगी गर्ने शिव कुमारकै अभिमत, सहकारीले काठमाडौँमा पनि ठग्यो 2 अर्ब नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो यो। किन बढ्दै मानव हात्ती द्वन्द, 300 49 जना मानिस र 62 वटा हात्ती मारिए शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। कञ्चनपुरको लालझाड़ी गाउँपालिका 4 डाँडा जाई नजिकै फागुन 7 गते अन्दाजी 15 वर्षको भाले हात्ती मृत फेला पर्यो। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार पोस्टमार्टम रिपोर्टले बिजुलीको करेन्ट लागेर हात्तीको मृत्यु भएको देखायो। कार्यालय प्रमुख राम विचारी ठाकुरका अनुसार हात्तीले दुःख दिएपछि स्थानीयले थापेको विद्युतीय धरापमा परेर उक्त हात्ती मरेको हुन सक्छ। कञ्चनपुरको लालझाड़ी पुनर्वास क्षेत्रमा हात्तीले निकै दुःख दिन्छ। चालू आर्थिक वर्षमा मात्रै हात्तीले त्यहाँ 3 जनाको ज्यान लियो। हात्तीको आक्रमणबाट 1 जना घाइते भए। उहाँले भन्नुभयो स्थलगत अध्ययनमा पनि खेतबारीमा विद्युतको तार लगेको देखिन्छ, त्यही तारबाट करेन्ट लागेको हाम्रो निष्कर्ष हो। यसै फागुन पहिलो साता बर्दियामा 2 हात्तीको मृत्यु भयो। बर्दियाको ठाकुर बाबा नगरपालिका 3 झरसलुवा सामुदायिक वन र ठाकुर बाबा 4 खैलारको मुसुरो बारीमा ती हात्ती मृत अवस्थामा फेला परेका थिए। देशका विभिन्न ठाउँमा विभिन्न कारणले मानिसबाट हात्ती मारिएका छन्। पछिल्लो 1 महिनामा 4 वटा हात्तीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा हात्ती अनुसन्धानकर्ता अशोक राम बताउनुहुन्छ। उहाँका अनुसार अहिले नेपालमा जंगली र घरपालुवा गरी 407 हात्ती छन्। तीमध्ये 227 वटा जंगली हात्ती छन्। घरपालुवा हात्ती 180 वटा रहेको जनाइएको छ। किन बढ्दै मानव हात्ती द्वन्द, 349 जना मानिस र 62 वटा हात्ती मारिए, नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। कहाँ जान्छ पशुपति गौशालाको 450 लिटर दूध शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। पशुपतिनाथ मन्दिरमा दूध चढ़ाउन गाई पाल्न थालेको मारवाड़ी सेवा समितिले पछिल्लो समय मन्दिरमा निकै कम दूध चढ़ाएर व्यापार गर्न थालेकामा आलोचना भइरहेको छ। गौशालामा पालिएका गाईबाट उत्पादित दूध मध्ये समितिले करिब 400 लिटर दूध उपभोक्तालाई बेच्छ। दैनिक 450 लिटर उत्पादन भएको दूधमध्ये पशुपतिनाथमा दैनिक 29 लिटर चढ़ाइन्छ। राम मन्दिर र अन्य साना मन्दिरमा 10 लिटर चढ़ाइन्छ। बाँकी दूध बेच्ने गरेको समितिका अध्यक्ष प्रमोद कुमार अग्रवालले बताउनुभयो। कहाँ जान्छ पशुपति गौशालाको 450 लिटर दूध नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। 1 अर्बको लगानीमा धनगढ़ीको फोहोर व्यवस्थापन हुँदै शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। लामो समयसम्म जग्गा प्राप्तिमै रूमल्लिएको धनगढ़ीको फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको कार्य पछिल्लो समय तीव्र गतिमा अघि बढ़ेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा धनगढ़ी उपमहानगरपालिका वड़ा नम्बर 7 पटेलाको वनमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ। निर्माणको 65% कार्य पूरा भएको छ। फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का पाएको चीनको सेचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सका कन्ट्राक्ट म्यानेजर अशोक पाण्डेले बताउनुभयो। 1 अर्बको लगानीमा धनगढ़ीको फोहोर व्यवस्थापन हुँदै अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। महालेखा परीक्षकको 62 औं प्रतिवेदन उपर छलफल, वर्षेनी बेरुजु थपिने प्रवृत्तिलाई शून्यमा झार्न सुझाव, अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। महालेखा परीक्षकको कार्यालय मलेपकाले 62 औं वार्षिक प्रतिवेदन आगामी चैत्र मसान्तभित्र सार्वजनिक गर्ने भएको छ। यसका लागि कार्यालय अन्तिम तयारीमा जुटेको छ। प्रतिवेदनको अन्तिम खाका तयारीको पूर्व सन्ध्यामा कार्यालयले हिजो आयोजना गरिएको मीडिया संघको अन्तर्क्रियामा महालेखाले वर्षेनी परीक्षण गरेका निकायका लागि सुझाव लेखेर दिए पनि कार्यान्वयन नभएकोमा सहभागीहरूले प्रश्न गरेका थिए। महालेखा परीक्षकको 62 औं प्रतिवेदन उप छलफल, वर्षेनी बेरुजु थपिने प्रवृत्तिलाई शून्यमा झार्न सुझाव, अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। सुरक्षित गर्भपतन गर्नेको संख्या वृद्धि शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। मध्य प्रदेशमा पछिल्लो 3 वर्ष यता सुरक्षित गर्भपतन गराउनेको संख्या निरन्तर रूपमा वृद्धि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय मध्य प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078 1980 2080-81 गर्भपतन गराउने महिलाको संख्या हरेक वर्ष बढ़दै गएको छ। आर्थिक वर्ष 2078-79 7513 महिलाले गर्भपतन गराएका थिए भने आर्थिक वर्ष 2079-80 यो संख्या बढ़ेर 8203 पुगेको थियो। त्यसै गरी 2080-81 8551 महिलाले सुरक्षित गर्भपतन गराएका छन्। सुरक्षित गर्भपतन गर्नेको संख्या वृद्धि गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। एचआईभी संक्रमित संघर्ष सँगै सफलता शीर्षकमा नागरिकको भित्री पृष्ठमा खबर छ। चितवनको राप्ती नगरपालिका निवासी नम्रता गुरूङ नाम परिवर्तन अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहुन्छ। वहाँ एचआईभी एड्स संक्रमित हुनुहुन्छ। गुरूङलाई कक्षा 12 पढ़िसकेपछि एचआईभी संक्रमण देखिएको थियो। आफू 6-7 वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै वहाँले कक्षा 10 पढ्दा पढ्दै बुबाको भारतमा मृत्यु भएपछि काका काकीसँगै बस्दै आएको उल्लेख गर्नुभयो। आफूलाई एचआईभी संक्रमण भएपछि जीवन सकिएको महसुस गरे पनि निरन्तर मेहनत र संघर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उहाँले बताउनुभयो। एचआईभी संक्रमित संघर्षसँगै सफलता नागरिकको भित्री पृष्ठको खबर हो यो। सुरक्षित आवासबाट विपन्न परिवार हर्षित शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। कैलालीको घोडाघोडी नगरपालिकाका विपन्न सीमान्तकृत समुदायलाई सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि उनीहरू खुशी भएका छन्। वर्षातको झरी र गर्मीबाट ओत लाग्ने गतिलो घर नभएका विभिन्न ओडाका विपन्न परिवारले पक्की घर पाएका छन्। सुरक्षित आवासबाट विपन्न परिवार हर्षित गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। कारोबारले सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र शीर्षकमा खबर छापेको छ। शहरी विकास मन्त्रालयले अनुदान रकम समयमै नपठाउँदा कोशी प्रदेशका पहाड़ी जिल्लामा संचालित सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र परेका छन्। कार्यक्रम अखबारमा अब सम्पादकीय जहाँ नारीको पूजा हुन्छ शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। कामको बोझ बढ़ी भएकाले समय छोट्याउन काम अनुसारको उचित पारिश्रमिक दिन र मतदान समेतको अधिकार प्राप्ति समेतका माग राखेर 116 वर्ष अघि अमेरिकाको न्यूयोर्क शहरमा महिलाले शुरू गरेको आन्दोलन नै आज विश्वभर मनाइँदै गरिएको नारी दिवसको जग हो। जहाँ करिब 15,000 महिलाले आफूहरूमाथिको अन्याय अन्त्य गरी लैंगिक समानताको पक्षमा बिगुल फुकेका थिए तर नेपालको सन्दर्भमा कुरा गर्दा यो दिवस त्यति सार्थक हुन सकेको देखिन्न। जो अलि टाँठो बाँठो छ, जो पढे लेखेको छ, जो आर्थिक र अन्य सबै क्षेत्रमा सशक्तिकरणले सज्जित छ उसैका लागि त्यसैलाई थप बनाउने दिन र अवसरका रूपमा मात्र सीमित हुँदै आएको छ। जहाँ नारीको पूजा हुन्छ नागरिकको सम्पादकीय हो यो। अर्गानिक कर्णालीको अवरोध शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ भने महिला न्याय र समानताको यात्रा जटिल छ अझै गति बढ़ाउ शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।